ایکسپیکٹنگ ہے وہ اگر یہ قسط آپ کو مل جاتی ہے اور اب آئی ایم ایف آپ کی پالیسیز کو سارٹ آف اپروول دے دیتا ہے تو آپ اس پوزیشن میں ہوں گے کہ اپنی ریٹنگ کو بہتر بنا سکیں؟
دیکھیں ہماری ریٹنگ پازیٹیو کر دی گئی ہے اور اس سے اگر ہم سکوک یا بول مارکیٹ میں جاتے ہیں تو ہمیں اگر فائنینسنگ جو ہے وہ پہلے سے بہتر ریٹوں پہ مل جائے گی اور ہمارے اوپر جو ہے اعتماد جو ہے وہ بہتر ہوگا. اسی طرح سے آپ نے پوچھا کہ ہمارے ریزرو جب بڑھ جائیں گے تو وہ بھی ہماری ایک پازیٹیو آؤٹ لک ہمارا بہتر ہو جائے گا پاکستان کا. تو ہم پوری کوشش کر رہے ہیں کہ پاکستان ایک فرسٹ انویسٹمنٹ کے لیے ایک کمفرٹ ہم دے سکیں اپنے انویسٹرز کو. اور چائنا کا جو ہمارے ہاں انویسٹمنٹ آ رہی ہے اور جس طریقے سے ہماری گورنمنٹ ان کے لیے اسپیشل پروٹیکشن فورس بنا رہی ہے اور ہم میک شور کرنا چاہتے ہیں کہ وہ انویسٹمنٹ کسی طرح سیبوٹائز نہ ہو سکے, تو بہت ساری اور ادارے اور بہت ساری اور حکومتیں بھی پاکستان کی اس ڈیولپمنٹ پروگرام میں شرکت کرنا چاہتی ہیں. ان کا بھی انویسٹمنٹ بھی آئے گا, ان کی ٹیکنالوجی بھی آئے گی, تو اس سے پاکستان ایک بہتر ایٹماسفیئر ہماری اکانومی کو ملے گا.
ڈاکٹر اشفاق حسین صاحب نے ہمیں جوائن کیا ہے, سابق مشیر ہیں یہ وزارت خزانہ کے. ڈاکٹر صاحب, جیسا کہ آپ جانتے ہیں کہ جو جائزہ مشن ہے آئی ایم ایف کا, اس کا اجلاس شروع ہو رہا ہے پاکستان کے ساتھ اسلام آباد میں پیر کے روز سے, آپ کے خیال میں اس کی کیا امپورٹنس ہے پاکستان کی اکانومی کے لیے؟
پاکستان کی اکانومی کے لیے آئی ایم ایف کا ساتھ کھڑا رہنا تو بہت ہی اہم ہوتا ہے, اس میں تو کوئی شک نہیں ہے
جی.
لیکن یہ جو مذاکرات ہیں یہ مکمل ہو گئے ہیں دبئی میں
جی.
کل یہاں پر ویسے ہی ایک سمجھ لیں کہ جوائنٹ پریس کانفرنس کریں گے وزیر خزانہ صاحب. پہلے ہمیشہ وہ دبئی میں پریس کانفرنس کرتے تھے, اب جو ہے وہ یہاں کریں گے, اسلام آباد میں کریں گے, یہ فرق ہے
جی.
اور جہاں تک کہ پروگرام کا نیگوسیشن کا تعلق ہے, وہ اس کا اب یہ ایک میننگ لیس کنسپٹ ہو گیا ہے پاکستان اور آئی ایم ایف کا پروگرام, اس لیے کہ یہ ڈفرنٹ ٹائپ آف آئی ایم ایف ہے. یہ جو جس طریقے سے ہم جانتے ہیں آئی ایم ایف کو, یہ وہ آئی ایم ایف نہیں ہے, یہ ایک پولیٹیکل آئی ایم ایف ہو گیا ہے اور یہ ساری چیزیں سیاسی بنیاد پہ کی جاتی ہیں. اور اتنا بڑا گیپ کریٹ ہو گیا ہے پرسپشن میں کہ جب آئی ایم ایف کسی چیز جو کہتا ہے وہی چیزیں آپ کو ریٹنگ ایجنسیز کہیں گی اور بھی انٹرنیشنل ادارے کہیں گے, لیکن آج تک میں نے دیکھا کہ ایک پاکستانی جو ملک میں رہتا ہو وہ وہی باتیں لکھ رہا ہے, وہی سوچ رہا ہے جو آئی ایم ایف یا اسٹینڈرڈ اینڈ پوئر یا موڈیز کر رہے ہیں. اتنا وائڈ گیپ ہے کہ یہ ایک حیران کن چیز ہے. اور میں نے اپنی کبھی اس میں یہ جو لائف ہے اکنامک لائف میں کبھی میں نے نہیں دیکھا کہ اتنا وائڈ پرسپشن کا گیپ کریٹ ہو جائے کہ ایک بھی پاکستان میں جو لکھنے والے ہیں وہ جو آئی ایم ایف کہہ رہا ہے یا موڈیز کہہ رہے ہیں اور جو ایس این پی کہتا ہے یا لندن اکانومسٹ کہتا ہے اور پاکستانی بھی وہی باتیں کہہ رہے ہیں.
تو اس کا سبب کیا ہے ڈاکٹر صاحب, سبب کیا ہے اس کا؟
یہ حیران کن چیز ہے, میں نے کبھی نہیں دیکھا اس قسم کی چیز.
مگر اس کا سبب کیا ہے؟
دیکھیں سبب یہ ہے کہ آئی ایم ایف یہ سمجھتا ہے اور اس کے جو میجر اسٹیک ہولڈرز ہیں, شیئر ہولڈرز جس کو کہتے ہیں, ان کا یہ ہے کہ اس وقت پاکستان کی جو حکومت ہے اس کو اکنامک ڈی اسٹیبلائزیشن نہ ہو پاکستان میں, تو اس لیے انہوں نے آئی ایم ایف سے کہا ہوا ہے کہ گو سافٹ, اگر کوئی اگر ادھر ادھر ہو رہا ہے تو بھی آنکھیں بند کر لو. آج ہی اگر آپ دیکھیں, آج ہی ڈان کے اخبار میں, ڈان اخبار جو ہے اس کے صفحہ نمبر 4 میں ایک خبر بڑی لگی ہوئی ہے کہ ہم گندم کی پیداوار کو بھی فرض کر رہے ہیں. نمبر پنجاب میں 18 ملین ٹن گندم پیدا ہوا ہے اور پنجاب کی گورنمنٹ بھی بتانا چاہ رہی تھی کہ 18 ملین ہوا ہے, 19.1 ملین ٹارگیٹ تھا لیکن وہ اچیو نہیں ہوا ہے. پھر آپ دیکھ لیجیے کہ ہماری موسم ذرا ٹھیک نہیں رہا ہے. اب حکومت نے, پنجاب گورنمنٹ, فیڈرل گورنمنٹ نے پنجاب گورنمنٹ سے کہا ہے کہ خبردار, آپ کو 18 ملین نہیں دکھانے ہیں, آپ وہی 19.1 ملین بتائیں ورنہ ہمارا جی ڈی پی کا گروتھ کم ہو جائے گا. اب آپ بتائیں کہ ہم اس طریقے سے کب تک اور کس طریقے سے کتنے دور تک ہم چلتے رہیں گے اس طریقے سے, فورسفل طریقے سے اسٹیٹسٹکس کو ہم اپنے مقصد کے لیے استعمال کر رہے ہوں. دیکھیں یہ ہم ہر چیز کو ڈسٹارٹ کر دیا ہے, ہمیں یہ نہیں پتا کہ ہم ریونیو کتنا اکٹھا کرتے ہیں, हम चलते कहीं से हैं 2810 से, 2600 हमारे लिए मुसीबत हो गया है। इस दौरान हमने 5 मिनी बजट लगाकर तकरीबन 400 बिलियन के हमने एडिशनल टैक्स मेजर्स ले लिए हैं। इसी में हमने इतने ज्यादा टैक्स सेल्स टैक्स रेट 34% 37% तक लेके चले गए, दुनिया में कहीं नहीं मिलेगा आपको इतने हाई रेट ऑफ टैक्स।
राणा
जी, लेकिन इसके बावजूद भी रेवेन्यू इकट्ठा नहीं हो रहा है। हमने 250 बिलियन के रिफंड रोक किए, अपने एक्सपोर्टर को तबाह कर दिया है, वो एक्सपोर्टर रो रहा है कि हमारे पैसे तो हमें वापस करो, हम उसके पैसे भी नहीं वापस कर रहे हैं।
अच्छा ये बताइए राणा अफजल साहब, आप रिस्पॉन्ड करेंगे डॉक्टर अशफाक हुसैन साहब ने जो बातें कही हैं इस वक्त?
देखिए मैं डॉक्टर साहब का मुझे बड़ा एहतराम है और इनकी बातों में हकीकत भी है काफी हद तक। देखें हमें जो चीज देखनी चाहिए, हम ये नहीं कह रहे कि हम क्राइसिस से बाहर निकल गए हैं और हम पाकिस्तान की इकोनॉमी बिल्कुल रोजी हो गई है, लेकिन जितने हमारे इंटरनेशनल इकोनॉमिस्ट और IMF है, वर्ल्ड बैंक है और दूसरे इदारे हैं, वो हमें पास्ट के साथ कंपेयर करते हैं, और जब वो पास्ट के साथ कंपेयर करते हैं तो हमारे उनको जो अहदाफ है वो पहले से बहुत बेहतर नजर आते हैं। जो हमारी हमारी कॉम है, हमारे जो
हमें क्यों नहीं बेहतर नजर आते हैं?
जी डॉक्टर साहब मैं आपको अभी मौका देता हूँ,
खुदा के वास्ते हमें भी वो गिलास दे दो ताकि हम भी उसी नजर से देखें अपने मुल्क की इकोनॉमी को।
अच्छा जी जी राणा साहब आप मुकम्मल कीजिए अपनी बात को।
जी तो मैं ये कह रहा था कि ये अच्छी बात है कि पाकिस्तान के जो हमारे कॉम्पिटेंट काबिल एहतराम जो फाइनेंशियल विजर्ड्स हैं वो हमसे और ज्यादा बेहतर तवक्को रखते हैं। हमारी हमारी जो बेशुमार मसाइल हैं, इस साल अगर हमें 1.3 बिलियन डॉलर का ज़र्ब अज़ब का वन ऑफ एक्सपेंस ना पड़ता तो फिर यही पैसा जो है हमारे रिजल्ट्स मुख्तलिफ होते। तो मैं समझता हूँ कि हमारे हमारी कोशिश है, हमने जो इंडस्ट्री हमारी चल रही है, आप सिर्फ एक एंटी स्मगलिंग एफर्ट को देखें कि पिछली सबका हुकूमत के आखिरी साल में 5.5 बिलियन रुपीज की कॉन्फिस्केशन थी, हमारे इस हुकूमत के पहले 10 महीनों के 9 महीनों में 21-22 बिलियन रुपीज की कॉन्फिस्केशन है।
अच्छा।
यानी कि 4-5 times। तो देर आर एरियाज जहाँ के हम बेहतर परफॉर्मेंस कर रहे हैं, हमारी लिमिटेशन
कोशिश कर रहे हैं जी जी,
और वो लिमिटेशन था कि हमने इसी टीम को साथ लेके चलना है।
अच्छा।
तो दुआ करें कि हमें हमें और मौका अच्छा मिले। अच्छा, काम करने का।
डॉक्टर अशफाक हुसैन साहब ये और फरमाइए मुझे कि जो अंडर द सर्कमस्टेंसेस जो सिचुएशन है पाकिस्तान की मईशत को जिन दुश्वारियों का सामना है उसके पेश नज़र पाकिस्तान में इन्वेस्टमेंट के लिए माहौल को किस तरह साजगार बनाया जा सकता है, एक या दो तजावीज आप दे सकते हैं?
देखिए बात यह है कि हमारे जो पार्लियामानी सेक्रेटरी है, मैं नहीं जानता, बड़ा एहतराम करता हूँ मैं उनका, हमारे मौजूद रुकन पार्लियामेंट है, लेकिन ये बेचारे वही कहेंगे जो उनको बताया जाता है, इनमें इनका कोई कसूर नहीं है। देखिए कोई पाकिस्तान में जितने भी पाकिस्तानी इकोनॉमिस्ट हैं कोई ये एक्सपेक्ट नहीं करता था कि ये 2-3 साल में इससे पहले ये चीजें इसमें कोई बेहतरी आएगी, कोई एक्सपेक्ट नहीं कर रहा था। लेकिन पता नहीं अल्लाह मियां की मार थी इस हुकूमत को या हमारे वजीर खजाना को कि उन्होंने एक साल के अंदर ही उन्होंने कहा कि हम टर्न अराउंड कर देंगे इकोनॉमी को, और उसमें उन्होंने तमाम मुल्क के स्टैटिस्टिक्स को बर्बाद कर दिया। अब आपने कहा है कि इन्वेस्टमेंट के हवाले से देखें दो चीजें बहुत पॉजिटिव डेवलपमेंट हुई है पाकिस्तान में जिसने थोड़ा सा कॉन्फिडेंस दिया है पाकिस्तानियों को भी और मुल्क के अंदर जो सरमायाकार हैं और मुल्क के बाहर जो सरमायाकार हैं उनके अंदर एक कॉन्फिडेंस आया है। एक है ज़र्बे अज़्म के बाद जो सिक्योरिटी एनवायरमेंट में थोड़ी सी बेहतरी आई है वो एक कॉन्फिडेंस रेस्टोर हो रहा है पाकिस्तानियों का भी और बाहर के वालों का भी। दूसरा ये पाक चाइना इकोनॉमिक कॉरिडोर पे जो अग्रीमेंट साइन हुए हैं इसमें भी एक बड़ा पॉजिटिव परसेप्शन पाकिस्तान से बाहर क्रिएट किया है कि अगर चाइना इतने बड़े पैमाने पे पाकिस्तान में आ सकता है तो पाकिस्तान के बारे में जो बाहर क्रिएट किया गया था एक माहौल बड़ा नेगेटिव, तो वो उसमें कोई बड़ा कंट्रडिक्शन नजर आता है कि अगर चाइना इतने बड़े पैमाने पर आ सकता है तो हम क्यों नहीं वहां जाए पाकिस्तान में। तो ये दो ऐसे इवेंट हैं जो रिसेंट इवेंट एक ज़र्ब अज़्म की वजह से सिक्योरिटी एनवायरमेंट में बेहतरी आई है और ये पाक चाइना इकोनॉमिक कॉरिडोर में थोड़े से इन्वेस्टमेंट क्लाइमेट को एक थोड़ा बेहतर किया है।
जी हाँ मैं असल में खुद भी कराची में था गुज़िश्ता हफ्ते एक कॉन्फ्रेंस के लिए और मैंने महसूस किया कि माहौल बड़ा बेहतर हुआ है और जो खौफ हरास की फजा थी अब वो नहीं रही है। تو بہت شکریہ جناب عبد الرحمٰن صاحب, آپ کو کچھ کہنا ہے اور اس سلسلے میں؟
بس میں یہی کہوں گا, میں بالکل آپ سے اتفاق کرتا ہوں جو ابھی انہوں نے کہا, لیکن یہ کریڈٹ ہماری حکومت کو جانا چاہیے ان چیزوں کا.
جی بہت شکریہ آپ دونوں صاحبان کا, ڈاکٹر اشفاق حسین صاحب اور رانا افضل صاحب. اور اب مجھ سے کہا جا رہا ہے ایک اسٹیشن آئی ڈی کے لیے ہم بریک لیں گے, پھر سجاد نصیر صاحب ہمارے ساتھ ہیں. اس وقت ہمارے ساتھ ٹیلی فون لائن پر موجود ہیں پروفیسر سجاد نصیر صاحب, ہم گفتگو کریں گے. ویلکم بیک. اب ہم وہ گفتگو کریں گے پاکستان کی معیشت کے بعد کچھ اس کی سیاست کے حوالے سے. پروفیسر سجاد نصیر صاحب ہمارے ساتھ ہیں. جیسا کہ آپ مسلسل خبروں میں سن رہے ہیں کہ پاکستان کے جوڈیشل کمیشن نے خواجہ سعد رفیق صاحب کو ڈی سیٹ کر دیا ہے, اور اب اس وقت تو جو گفتگو ہو رہی ہے وہ ایم این اے 125 کی جو ایاز صادق صاحب کی سیٹ ہے اس کے بارے میں بھی جو فرینزک ایویڈنس آیا ہے اس کو شائع کر دیا گیا ہے. یہ ساری صورتحال پاکستان میں مجموعی سیاست پر کیا اثر ڈال رہی ہے؟ پروفیسر سجاد نصیر آپ کیا سمجھتے ہیں کہ کیا ہونے والا ہے آئندہ چند دنوں میں, اور یہ جو جوڈیشل کمیشن کے ایکشنز ہیں یہ کس طرح پلے اپ کریں گے پاکستان کی پالیٹکس کے ساتھ؟
جب سے یہ الیکشن 2013 کا ہوا ہے اسی وقت سے یہ شور و آواز تھا, وہ اٹھا تھا جی یہ آروز کا الیکشن ہے جو کہ پیپلز پارٹی والوں نے کہا, اور عمران خان نے پھر اس کو آگے لے کے گئے اور 126 دن کا دھرنا پاکستان میں چلا, اور یہ حکومت جو ہے اس کی لیجیٹیمیسی جو ہے کیونکہ الیکشن کے فیئرنیس سے آتی ہے, اچھا وہ چیلنج ہوتی رہی. لیکن سم ہاؤ دھرنا جو تھا جس طریقے سے ختم ہوا, جوڈیشل انٹروینشن نہیں ہوئی, فوج جو تھی اس نے انٹروین نہیں کیا, تو اسٹیل میٹ ہو گیا. اور اس کے بعد کچھ ڈیولپمنٹس ہوئیں جس میں کہ پھر پی ٹی آئی جو تھی وہ اسمبلیوں میں واپس آ گئی, کچھ حالات اس قسم کے تھے, یمن کی صورت حال ہو گئی جس کی وجہ سے ان کو اپنی پوسچرنگ چینج کرنی پڑ گئی, لیکن انہوں نے اپنے پرنسپل اسٹینڈ جو ہے اس کو گیو اپ نہیں کیا. اب جو یہ ریسنٹ جو الیکشن ہیں 125 اور 122 کے, اب سعد رفیق صاحب جو ڈی سیٹ ہوئے ہیں تو اس سے ایک پولیٹیکل اور مورل وکٹری جو ہے اچھا وہ تو ہو گئی ہے پی ٹی آئی کی, لیکن نواز لیگ اور ان کے جو منسٹر صاحبان ہیں وہ بغیر کسی شد و مد کے یہ کہے جا رہے ہیں جی کہ وہ ڈی سیٹ ہوئے ہیں, اور جو ججمنٹ آئی ہے اس میں انہوں نے رگڈ الیکشن کا ذکر نہیں کیا ہوا. تو اب یہ ڈبیٹ پاکستان میں شروع ہو گئی ہے, لیکن اس کے ماحول جو ہے
جی. لیکن پروفیسر صاحب ایک سوال یہ پیدا ہوتا ہے کہ جو بات تو پاکستان مسلم لیگ نون کے لیڈرز کہہ رہے ہیں کہ اس ججمنٹ میں یا اس فیصلے میں بلیم نہیں کیا گیا ہے خواجہ سعد رفیق کو بلکہ الیکشن کمیشن کے لوگوں پر وہ الزام عائد ہوتا ہے, تو وہ تو کلین نکلتے ہیں اس اعتبار سے.
جی یہ بات ایک طریقے سے صحیح ہے کہ جو ججمنٹ ہے اس نے ان کو چارج نہیں کیا ہے بلکہ ارریگولیرٹیز جو ہیں وہ آئیڈینٹیفائی ہوئی ہیں.
صحیح.
اور سارا ملبہ جو ہے وہ آروز پہ یا الیکشن کمیشن جو ہے جو کہ سپروائزری باڈی ہے
جی
اس پہ ڈال دیا.
بے شک.
لیکن سوال یہ ہے کہ یہ ارریگولیرٹیز جو ہیں وہ جو آروز ہیں ریٹرننگ آفیسر, کیا انہوں نے اپنے طور پہ یہ سب کچھ کر دیا؟ ظاہر ہے کہ کس کینڈیڈیٹ کو جو فیور کیا گیا ہے तो जाहिर है कि वो हुकूमती मशीनरी जो थी आर ओ की, अच्छा उन्होंने ये सारा काम जो है था वो किसी ऑब्जेक्टिव के तहत किया था, किसी मोटिवेशन के तहत किया था। ये तो नहीं हो सकता कि वो खुद से ही ये काम शुरू कर दें। अब ये जो सवाल है इसका जवाब जो है ना तो जजमेंट में है, अच्छा ना लोग इसकी जिक्र करते हैं कि आर ओ को क्या पड़ी थी कि वो ये काम करते हैं। अब जो अब सूरत हाल फ्रेंसिक जो नादरा की रिपोर्ट है
जी,
उसमें वो इंक कहते हैं जी कि वो इंक खराब थी, अब वो लेजेबल नहीं है। भाई इंक खराब है तो इंक क्यों खराब है? अच्छा बाकी के जो हल्के हैं उसमें आप क्रॉस चेक कर सकते हैं जी, वहाँ की स्याही जो है क्या वो भी फेड कर गई है? तो ये सवालात जो हैं ये तो अब या तो ट्राइब्यूनल जो है जब उसके सामने ये सारी चीजें आएंगी, अच्छा तो एज ए जज वो किस किस्म का सवाल करते हैं और लाइन ऑफ रीजनिंग उनकी क्या होती है, इससे कि अगर मकसद ये है कि आपने ये एस्टैब्लिश करना है इरेगुलरिटीज हुई हैं, माल फंक्शनिंग हुई है, इसके कहने पे हुई है, आरोज अपने तई काम कर रहे थे या किसी के डायरेक्शन पे काम कर रहे थे, ये वो सवालात हैं जिनके जवाब जो हैं वो नहीं आ रहे। और एक शोर हवा है
अच्छा,
टेलीविजन पे भी है और प्रिंट मीडिया में भी।
अच्छा अब एक सवाल ये पैदा होता है कि ये जो सूरत हाल इस वक्त बन रही है खासतौर पर जुडिशियल कमीशन के फैसलों के बाद और उसके एक्टिव होने के बाद, क्या आप ये समझते हैं कि ये पाकिस्तान की पॉलिटिक्स पर कोई पॉजिटिव असर डालेगी आइंदा के इंतखाबात के दौरान?
ये मुझे मुश्किल नजर आ रहा है इस सूरत में, क्योंकि या तो सारी पार्टीज जो हैं वो रूल ऑफ लॉ में बिलीव करती हों, फेयरनेस में बिलीव करती हों, तो फिर तो आप ऐसा स्ट्रक्चर भी बना सकते हैं और उसके असूल जवाबत भी बना सकते हैं जिससे कि आप ये उम्मीद रख सकते हैं कि अगले इलेक्शन जो हैं फेयर और बगैर रिगिंग के होंगे। पाकिस्तान की तारीख तो यही है कि 68 इयर्स में कोई इलेक्शन भी जो है वो रिगिंग के बगैर नहीं है। तो रिगिंग इंस्टीट्यूशनलाइज हो गई हुई है पाकिस्तान में। लेकिन अब जो हो ये रहा है कि जजमेंट आने के बावजूद भी और जुडिशल कमीशन जो भी पोजिशन देता है, इमरान खान ने आज की लेटेस्ट जो डेवलपमेंट है जो हो रही है उन्होंने थ्रेट कर दिया है कि मैं अपना जो कंटेनर है वो लेके इंसाफ कंटेनर लाहौर आ रहा हूँ और मैं लाहौर में बहुत बड़ा जलसा भी करने वाला हूँ और धरना भी देने वाला हूँ। तो ये धरने की सियासत फिर वापस आ रही है। तो ये तो एक कॉन्टेस्ट शुरू हो गया है बुनियादी तौर पर, और कॉन्टेस्ट जो है अच्छा जजमेंट जो है ट्रिब्यूनल की उसको एक पार्टी एक तरह से इंटरप्रेट कर रही है, दूसरी पार्टी अपनी फतह गर्दान रही है। तो सवाल अब ये पैदा होता है कि किसकी बात तस्लीम की जाएगी, और अगर दोनों ही नहीं मान रहे हैं तो फिर सवाल ये है कि आप मूवमेंट जो है टूवर्ड्स इंस्टीट्यूशनलाइजिंग फेयर एंड फ्री इलेक्शन जो है उसकी तरफ आप नहीं जा रहे हैं, बल्कि आप तो लड़ाई झगड़े में उलझे हुए हैं। अब ये लड़ाई झगड़ा जो है ये किस नतीजे पे जाएगा, क्या ये इसी तरह काम चलता रहेगा और ये स्टेलमेट जो हुआ हुआ है पॉलिटिक्स में और गवर्नमेंट की लिजिटिमेसी जो है वो थ्रू आउट इन क्वेश्चन है। थोड़ा सा इनको मौका मिला है 6-8 महीने, उससे धरना खत्म हुआ है, और अगर धरना दोबारा शुरू हो जाता है तो फिर और ऊपर से ये जो फैसले आ गए हैं, और अगर अयाज साहब का फैसला भी हुकूमत के खिलाफ आ गया तो गवर्नमेंट की जो मॉरल पोजिशन है वो तो इरोड हो जाएगी। और उसके बाद फिर सवाल ये उठाया जाएगा कि वे आउट क्या होगा। एक वे आउट तो ये हो सकता है कि जो चार हलके हैं अगर वहाँ पे ये जानवी है तो आप फोर जो हलके हैं उनमें बाई इलेक्शन करा लें, सारा इलेक्शन ना कराएं, लेकिन तहरीक इंसाफ वाले तो ये बात नहीं मानेंगे। तो इसलिए ये झगड़े जो हैं और ये सजा जो है वो मुकद्दर होती चली जाएगी और परागंदगी इसमें बढ़ती चली जाएगी।
तो प्रोफेसर सज्जाद नसीर, आप ये देखते हैं कि जो मुस्तकबिल का मंजरनामा है पाकिस्तान की सियासत का वो धुंधलाया हुआ है, या आपको कुछ वाज़े इशारात भी मिलते हैं किसी जानिब भी, क्या किसी एक्स्ट्रा कॉन्स्टिट्यूशनल सिचुएशन का भी इम्कान पैदा हो सकता है?
देखिए जी, मैं जो मुस्तकबिल है इसको इसलिए धुंधला ही देख रहा हूँ, इसलिए कि जो प्लेयर्स हैं पॉलिटिक्स के वो रूल्स ऑफ द गेम जो है उस पर एग्री नहीं करते हैं, और हत्ता कि जुडिशरी जो है उसके फैसले जो हैं अच्छा उन पे सबर या उनको मानने के लिए भी तैयार नहीं है। जहाँ सियासत इस महज की होगी वहाँ मुझे ये बताइए कि मूवमेंट जो है वो कैसे होगी। तो मैं तो यही देख रहा हूँ कि ये स्टेलमेट जो है और इस किस्म की जो सूरत हाल हम देख रहे हैं पिछले दो साल से, और बीच में थोड़ा सा इम्प्रूवमेंट आई पर वो भी एक्सटर्नल फैक्टर्स की वजह से, तो मामला जो है वो थोड़ी देर चल गए, लेकिन बुनियादी तौर पर वो फ्लॉज जो है वो अपनी जगह मौजूद हैं। आप ना जुडिशरी को एक्सेप्ट करते हैं, ना उनके फैसलों को एक्सेप्ट करते हैं, आप बाहर बैठ के उसको इंटरप्रेट, एक पार्टी एक तरीके से कर रही है, दूसरी पार्टी दूसरे तरीके से कर रही है, तो फिर सवाल ये है कि अगर आपने एग्रीमेंट ही नहीं है, और इस मुल्क में सबसे बुनियादी जो मसला है वो ये है कि फैसला करने का अपरेटिस जो है उस पर कंसेंसस नहीं है, और जहाँ कंसेंसस नहीं होता वहाँ लेजिटिमेसी नहीं होती, और वहाँ फिर इस किस्म का खलफशार जो है वो आपको देखने में आता।
अच्छा, अगर ये धरने की सियासत दोबारा शुरू हो जाती है तो आप क्या देखते हैं पाकिस्तान में जमहूरियत का मुस्तकबिल?
अब दो चीजें हैं कि जमहूरियत जिस तरह की तो चल रही है, कुछ लोगों का ख्याल है कि इस तरह की जमहूरियत से हम वैसे ही बेहतर हैं, और कुछ लोग कहते हैं कि ये अमल जो है जिस तरह का भी है, गला सड़ा जैसे भी चल रहा है, इसको चलने दें, इसकी इम्प्योरिटीज जो हैं अच्छा वो आहिस्ता आहिस्ता इसमें से छननी शुरू हो जाएंगी और आहिस्ता आहिस्ता जमहूरियत जो है वो परवान। लेकिन ये बड़ा टाइम कंज्यूमिंग प्रोसेस है, वेस्ट ने 300 साल में ये सफ़र तय किया था और हमने 65-68 साल में, कहीं भी हम अभी डायरेक्शन में नहीं जा रहे हैं, और अब ये जो जमहूरी निज़ाम बहाल हुआ है, अब जिस तरीके से 5 साल जरदारी साहब के गुजरे हैं और अब नवाज शरीफ साहब के दो साल जा रहे हैं, इससे मामलात जो हैं वो जो कॉन्स्टिट्यूशनल इंस्टीट्यूशनल गवर्नेंस के हवाले से है वो हमें होते हुए नज़र नहीं आ रहे हैं, और बेशुमार जगह से माल प्रैक्टिसेस, बैड गवर्नेंस, इंस्टीट्यूशनल डीके, ये सारी चीज़ें देखने में आ रही हैं। तो उसकी वजह से मेरे ख्याल में क्राइसिस जो है वो डीपन होगा, इसमें बेहतरी की सूरत मुझे नज़र नहीं आ रही है, सिल्वर लाइनिंग मैं नहीं देखता।
तो आप सिर्फ ये सजेस्ट करेंगे कि जो पार्टीज हैं, जो फरीकैन हैं, उनको एक दूसरे को बर्दाश्त करने और तहम्मुल का मुजाहरा करने की ज़रूरत है ताकि मुल्क में जमहूरियत का ये सफ़र कदम ब कदम आगे बढ़ता रहे?
देखिए, ये तो एक बुनियादी बात है कि जो सियासी प्लेयर्स हैं, पॉलिटिकल पार्टीज जो हैं, उनको बैठ के ये क्या करना पड़ेगा कि हमने अगर जमहूरियत इस मुल्क में चलानी है तो उसका लाए अमल जो है वो क्या होगा, और उसका एक फ्रेमवर्क जो है वो आपको एग्री करना पड़ेगा और उस पर सबका कंसेंसस होना पड़ेगा, और उसके बाद फिर उसको इम्प्लीमेंट भी करना पड़ेगा, सबको उसकी रिस्पेक्ट करनी पड़ेगी। लेकिन हमारे यहाँ अनफॉर्चुनेटली बदकिस्मती से ये हुआ नहीं है, और होने के इम्कानात मुझे कोई इतने रोशन नज़र नहीं आ रहे हैं।
बहुत शुक्रिया प्रोफेसर सज्जाद नसीर आपका, और अब सामने हम गुफ्तगू करेंगे पाकिस्तान के सबसे बड़े शहर कराची में पानी की सियासत के हवाले से। हमारे साथ टेलीफोन लाइन पर हमारे नुमाइंदे जो कराची में हैं, शहजाद हुसैन, वो मौजूद हैं। हमारे साथ उमा बुखारी साहिबा हैं जो कि एक कंज्यूमर ग्रुप की सदर हैं, और हमारे साथ तो डॉक्टर तौसीफ अहमद साहब होंगे। लेकिन उससे पहले, जैसा कि मेरे प्रोड्यूसर मुझे इशारा कर रहे हैं, हम एक ब्रेक लेंगे और उस ब्रेक से वापसी के बाद हम फिर गुफ्तगू करेंगे इस मौजू के ऊपर।
व्हाट्सएप पाकिस्तान, क्या सीन है पाकिस्तान, जानिए facebook.com/voaurdu या twitter.com/urduvoa, हमसे राब्ता कीजिए urduvoa.com पर। व्हाट्सएप पाकिस्तान, क्या सीन है पाकिस्तान, urduvoa.com।
और सामिन, मैं इस सेगमेंट के आगाज़ में वाज तौर पर यह बताता चलूं कि हमने अपने कमेंट्स देने के लिए हुकूमत सिंध के तर्जुमान شرجیل میمن صاحب کو جو کہ وزیر اطلاعات بھی ہیں زحمت دینی چاہی تھی. ان کو بار بار ٹیلی فون کیا گیا, ان کو ٹیکسٹ میسج کیا گیا, لیکن انہوں نے نہ ٹیکسٹ میسج کا جواب دیا نہ ٹیلی فون کا. اب یہ ذمہ داری حکومت سندھ کی ہے کہ وہ اپنی پوزیشن کی وضاحت کس طرح سے کرتی ہے, لیکن ہم نے ان کو ایک موقع دیا تھا کہ وہ اپنا موقف بیان کریں. شہزاد صاحب یہ بتائیے مجھے کہ اس وقت کیا صورتحال ہے کراچی میں, کہا جاتا ہے کہ پانی کی بڑی شارٹ سپلائی ہے.
جی کراچی میں ویسے بھی پانی کی کمی رہتی ہے, لیکن ابھی ایک تو گرمی بڑھ گئی, دوسرا یہ کہ لوڈ شیڈنگ بڑھ گئی, تو کم بارش یا بارش نہ ہونا اور جو ذخیرہ پانی کا ایک اس کا جو مسئلہ ہے, پھر جو پمپنگ ہے جیسے کہ میں نے بتایا کہ ویسے بھی پرابلم رہتی تھی بہت سے علاقوں میں, عام طور پہ ٹینکر ہی کا استعمال ہوتا ہے, لیکن ابھی یہ کہ پانی کی قلت جو یعنی بحران جو تھا وہ سنگین سے سنگین تر ہو گیا, کیونکہ لوڈ شیڈنگ پمپنگ اسٹیشنس پہ ہونے لگی یا بڑھ گئی, اور اس کے پیچھے وجوہات میں جو ہے وہ سیاست بھی ہے, لیکن کچھ 30 ارب کے قریب جو ہے وہ واجبات بھی ہیں جو پانی کا جو یہ پمپنگ کا سارا سسٹم ہے یہ بھریں گے کے الیکٹرک کو, اور اس پہ جو سیاسی جماعتیں ہیں وہ ایک دوسرے پر الزامات لگا رہی ہیں, اور جو پاکستان تحریک انصاف ہے اس نے ان دونوں جماعتوں پر الزام لگایا جو پہلے حکومت میں ساتھ تھے کہ بھی یہ بحران ایک دن میں نہیں ہوا, ایک مہینے میں نہیں ہوا, یہ تو بہت پرانا ہے. تو ابھی جو کچھ علاقے تھے کلیکشن ڈیفینس ان کے ساتھ ساتھ نیو کراچی بھی اور گلشن گلستان جوہر اور مطلب تقریباً ہر جگہ سے ہی ہم یہ سنتے ہیں کہ بھی ہائیڈرنٹ مافیا اور ٹینکر مافیا وہ ان کو پانی مل رہا ہے, وہ پانی سپلائی کر رہے ہیں بیچ رہے ہیں, لیکن جس طرح فری میں آنا چاہیے حکومت کی طرف سے وہ بحران سنگین.
اچھا ہما بخاری صاحبہ یہ بتائیے کہ یہ کس طرح سے افیکٹ کر رہا ہے عام صارف کو اور وہاں کے لوگوں کو.
کہ ابھی آپ بریک سے پہلے بات کر رہے تھے سیاسی صورتحال کی اور جمہوریت ہو یا پاکستان میں کون سا نظام کام کرے, تو ایک حقیقت ہے کہ جمہوریت بہت کم رہی ہے, تو پھر کیا وجہ ہے کہ جو ادارے خاص طور پہ وہ جن سے عوام کو فائدہ ہوتا ہے یا جو ان کی ضروریات کو پورا کرنے کے لیے ذمہ دار ہوتے ہیں وہ کیوں نہیں اسٹیبل ہوئے, اور ان کے یہاں اتنا کرپشن کیوں پھیلا, اور اس کی ذمہ داری کون لے سکتا ہے؟ تو وجہ یہی ہے کہ پاکستان میں جو ایک پولیٹیکل انسٹیبلٹی ہے اور ہم کسی نظام کو چلنے نہیں دیتے, اس نے ہمارے آرگنائزیشنس کو اور دیگر سرکاری اداروں کو بہت زیادہ تباہ کیا ہے. کراچی کی جہاں تک آپ بات کر رہے ہیں تو یہ حقیقت ہے کہ کراچی کو تقریباً کوئی 1,000 ملین گیلن پانی کی ضرورت ہے. اب آپ حالات یہ دیکھیں کہ جو ڈیمز کے جھگڑے ہیں اور جس کی وجہ سے ہب ڈیم سے پانی کی فراہمی نہیں ہوتی اور دھابی جی سے پانی آتا ہے, وہ تقریباً آنا چاہیے اس کو 550 ملین گیلن, 4 اس کے پمپنگ اسٹیشنز ہیں, لیکن یہ جو انلیگل یا لیگل ہائیڈرنٹس بھی, میں کہوں گی لیگل ہائیڈرنٹس بھی, کہ جس میں جس کی اجازت دی جاتی ہے باقاعدہ, لیکن اس میں ہوتا یہ کہ ایک کنیکشن کی وجہ سے ایک ٹینکر کو بھرنے کے لیے 20 منٹ لگتے ہیں, لیکن وہیں پہ 3-4 کنیکشنز اور دے دیے جاتے ہیں جس کی وجہ سے ایک ٹینکر 4 منٹ میں پانی بھرتا ہے. تو وہ ان کا جواب دے کون ہے؟ انلیگل ہائیڈرنٹس کی بات تو اپنی جگہ, لیکن کیا لیگل ہائیڈرنٹس پہ وہ ریکوائرمنٹ پوری ہوتی ہے جس کی وجہ سے انہیں اجازت دی گئی؟ نہیں. پھر جو ہم دیکھتے ہیں کہ بیچ میں انلیگل ہائیڈرنٹس کی وجہ سے جو پرابلم آتا ہے, تو وہاں سے تقریباً جو ہم دھابی جی سے دیکھتے ہیں تو 400 ملین گیلن پانی, تو آپ سمجھیے یہاں پہ پانی کی قلت ہوئی. پھر اس کے بعد جو اینی کے نارتھ ایسٹ کراچی پمپنگ اسٹیشن ہے جہاں سے 200 ملین گیلن پانی آنا چاہیے, اور جو یہ جو ابھی ہم دیکھ رہے ہیں نارتھ کراچی, نیو کراچی اور گلشن اسکیم 33 میں پانی کی قلت, وہ ان جگہوں سے پوری ہوتی ہے. لیکن ایک تو یہ کہ وہیں سے پھر این ایل سی کے بھی ٹینکر جو ظاہر آرمی کو پانی جاتا ہے وہ وہاں سے نکل جاتا ہے, پھر بیچ میں پھر انلیگل ہائیڈرنٹس کی وجہ سے جو پانی ضائع ہوتا ہے یا یہ کہتے ہیں کہ بلیک میں بکتا ہے, تو یہ آپ سمجھیں کہ 200 میں سے 100 ملین گیلن پانی اس طرح سے نکل جاتا ہے, 100 یہاں پہ کم ہو گیا. تو ایک تو ویسے ہی جو ضرورت ہے اس سے تقریباً نصف پانی کی فراہمی ہو رہی ہے, اور اس میں چوری کا انصر بھی ساتھ ساتھ نظر آتا ہے. تو یہ سارے فیکٹرز ہیں جس کی وجہ سے نہ صرف پانی کی کمی ہے بلکہ جو پانی مل رہا ہے وہ بہت مہنگا ہے.
تو کیا آپ یہ سمجھتے ہیں کہ یہ اس میں کوئی پلاننگ کی کمی ہے؟
جی بہت شدید کمی ہے پلاننگ کی. آپ دیکھیے کے تھری منصوبہ تھا جو منظور ہوا مصطفیٰ کمال صاحب کے زمانے میں, وہ بن گیا, لیاری کو اسی سے پانی مل رہا ہے, لیکن ابھی کے فور کی جو ہے اس کی منظوری بھی ہو گئی ہے, K4 प्लानिंग की पेमेंट भी आ गई है, टेक्निकल बोर्ड ने उसको अप्रूव कर दिया है, और आज भी अगर ये शुरू होता है प्लान तो तकरीबन इसमें 3 साल चाहिए इसको मुकम्मल होने के लिए, जिसके बाद बहुत हद तक इस बात के इम्कान पैदा हो जाएंगे कि कराची में जो किल्लत हो जाती है वो कम हो। लेकिन अब इस बात का जवाब कौन देगा कि सिंध गवर्नमेंट वो पैसे क्यों रिलीज नहीं कर रही है, जबकि पैसे मौजूद हैं, तो वो क्या विल है जिसकी वजह से ये पैसे रोक लिए जाते हैं और इस तरह के मंसूबे नहीं बनने दिए जाते। एक तो होता है कि जी मंसूबा ही नहीं है, पैसे नहीं है, लेकिन जहाँ पे पैसे भी हो, प्लानिंग भी हो, टेक्निकल एक्सपर्टीज भी हो, वहाँ फिर एक सवालिया निशान है कि वहाँ पे इस मंसूबे पे काम क्यों नहीं हो रहा है।
अच्छा, डॉक्टर तौसीफ अहमद साहब, ये फरमाइए, जो बात अभी हुमा बुखारी साहिबा कह रही थी और ये बात तो मुशाहदे में भी आ रही है कि MQM, पीपल्स पार्टी, PTI सब एक दूसरे पर इसका इल्ज़ाम आयद कर रहे हैं और एक दूसरे को इसके लिए ज़िम्मेदार ठहराते हैं, ये क्या वाकई कोई पॉलिटिक्स खेली जा रही है इस हवाले से, या ये कि ये टेक्निकल प्रॉब्लम्स हैं, प्लानिंग की नाकस मंसूबा मंसूबाबंदी है, क्या सबब है?
देखिए, बहुत बुनियादी बात यह है कि पीपल्स पार्टी की हुकूमत में गवर्नेंस का कोई उसूल नहीं है, गवर्नेंस उनकी तरजीह नहीं है, शफाफियत उनकी तरजीह नहीं है, मेरिट उनकी तरजीह नहीं है। दूसरी बात यह है कि पीपल्स पार्टी की गवर्नमेंट ने कराची को ओन नहीं किया है। ओन करने से मेरी मुराद ये है कि बाकायदा मंसूबाबंदी करना, मुस्तकबिल के लिए मंसूबे बनाना, पानी, बिजली, ट्रांसपोर्ट, तो तमाम शोबे का यही हाल है। तो उसके यह नजर आता है, बहुत सारी माफियाज है, गैर कानूनी तौर पर पानी की फरोख्त का मामला है, गरीब बस्तियों की सूरतहाल ज्यादा खराब है। तो ये सारी जिम्मेदारी असल में पीपल्स पार्टी की गवर्नमेंट की है, जिसमें ना वजीर आला कोई इकदाम करते हैं और ना कोई गवर्नेंस की तरफ तवज्जो दी जाती है। ये सारे मामला गवर्नेंस से है, पानी की किल्लत भी हो, अगर उसकी मुनसिफाना तकसीम हो तो भी किसी हद तक मामला हल हो सकते हैं, मगर यहाँ तो मामला ही बिल्कुल दूसरा है। गैर कानूनी हाइड्रेंट है, वो वहाँ से पानी फरोख्त होता है और आम आदमी के लिए कुछ भी नहीं है और मुस्तकबिल की प्लानिंग भी नहीं है, जैसा कि उमा बुखारी कह रही थी।
अच्छा, उमा बुखारी साहबा, ये बताइए कि जाहिर है कि आपका ताल्लुक है कंज्यूमर फोरम से है और आप इस सिलसिले में काम भी करती होंगे, आपकी जो मुलाकातें होती हैं, आप जो जाके इनसे गुफ्तगू करती हैं, क्या जवाब दिया जाता है आपको?
देखिए, बात यही है कि ये जो विल नहीं होने की हमें एक शिकायत भी रहती है, हम समझते हैं कि हर मसले का हल यही है और फिर कि जी विल हो जाए तो सारी चीज़ें हो जाएं, अपने इंटरेस्ट ख़त्म हो जाएं। तो शायद अनसर्टेनिटी पॉलिटिकल इतनी रही है हमारे यहाँ कि जब भी कोई क़यादत आती है तो शायद जो हमारे यहाँ के एक कल्चर बन गया है कि अपने इंटरेस्ट को कैसे सिक्योर किया जाए, और फिर इसी वजह से पूरी आवाम एक फौज की तरफ देखती है और फिर मार्शल लॉ लग जाता है। लेकिन अब जो सिचुएशन नज़र आ रही है उसमें एक बेहतरी ये है कि हम जो फोर्सेस हैं उनको भी पाकिस्तान की स्टेबिलिटी के लिए उतना ही संजीदा और हर चीज़ में आगे देख रहे हैं कि जो एक पॉलिटिकल सेटअप के साथ हम जो टारगेट के लेंगे उसके खात्मे के लिए काम कर रहे हैं, जो दहशतगर्दी है उसके खात्मे के लिए, जिसमें हम ये तो कहते हैं कि जिस सामने पॉलिटिकल फिगर्स बिल्कुल नज़र आ रही हैं, लेकिन साथ ही साथ एक पूरे मुल्क की जो फोर्सेस हैं, डिफेंस फोर्सेस, वो इस चीज़ को बड़ी खूबसूरती से लेके चल रहे हैं। और मेरे ख्याल में ये सबसे मुनासिब हल यहीं से निकल के आएगा कि वो चीज़ें जो हमारी प्लानिंग में भी हैं, जो हमारी तरजीहात में भी हैं, लेकिन किसी वजह से, और ज़ाहिर है वो ज़ाती वजूहात ही हो सकती हैं कि हम किसी शहर को कोई पार्टी ओन करती है, किसी शहर को कोई पार्टी ओन करती है, उससे हट के अगर हम एक मुल्की सतह पर देखें तो इसका हल भी इस प्रॉब्लम का ऐसी सूरत में नज़र आएगा कि जब कोई इनसे इन मंसूबों को एग्जीक्यूट करवाने की तरफ काम करें, वरना शायद उतना विजन नहीं है इन बास पॉलिटिकल लीडर्स में, तो ये समझ सकें कि यही काम उनके आइंदा की भी एक सियासी ज़िंदगी को बरकरार रखने के लिए बहुत बड़ा स्टेप होंगे, लेकिन शायद वो चीज़ को निगलेक्ट करके जो छोटी छोटी चीज़ें उसमें उलझे रहते हैं।
डॉक्टर तौसीफ अहमद साहब, एक आखिरी बात ये बताइए कि आप ये समझते हैं कि अगर पॉलिटिकल कुव्वतें जो हैं सिंध में ख़ासतौर पर, वो अगर इस बात पर मुत्तफिक हो जाएं कि ये कंज्यूमर्स को तकलीफ़ नहीं देनी है, तो क्या इस मसले को हल करना मुमकिन होगा या फिर भी कोई नेचुरल शॉर्टेज रहेगी उसकी?
देखिए, बड़ा फितरी हल है कि सिटी गवर्नमेंट का निज़ाम कायम किया जाए जो मुकम्मल तौर पर बाख्तियार हो, जिसमें आवाम के मुंतखब नुमाइंदे जैसा कि पहले चरण पानी की तकसीम का इंतजाम करें, उसकी मंसूबा बंदी करें, तो बहुत सारे मसले हल हो सकते हैं। मैं इस पर इत्तेफाक नहीं करूंगा कि इसमें फौज या कोई और इदारा मजबूत काम कर सकता है। कराची की तारीख बड़ी वाजे है कि अय्यूब खान के दौर से प्लानिंग ना होने की वजह से कराची सूरत हाल पे पहुंचा है, जिस ऊपर से भी किया। इसमें अस्करी फोर्सेस का कोई हाथ नहीं हो सकता, मुंतखब नुमाइंदों का होना जरूरी है, खासतौर पर बलदियाती निज़ाम का, और वही मंसूबा बंदी कर सकते हैं, वही शहर को बचा सकते हैं।
डॉक्टर तौसीफ अहमद,
जरूर मैं वाजह करूंगी कि इसमें कोई इसकी बात नहीं कि अस्करी क़यादत करे। मैंने ये कहा जो इस वक्त हमें सिचुएशन नजर आ रही है कि सारी क़ुव्वतें मिलकर पाकिस्तान की स्टेबिलिटी को देख रही है, उस सूरत में ये मुमकिन है कि हम इन इदारों को भी मजबूत कर पाएं और सियासतदानों पर तरफ लेकर आए कि वो अपने जो कमिटमेंट्स हैं और शहर की बेहतरी के लिए जो मनसूबे हैं उनको पूरा करें।
बहुत शुक्रिया डॉक्टर तौसीफ।
अगर मुझे अगर कराची में पानी की कमी की सूरत हाल का जायजा लिया जाए तो जहाँ सिविल इदारे भी जिम्मेदार है, अस्करी इदारे भी, क्योंकि वो भी पानी बेच रहे चोरी का।
बहुत शुक्रिया डॉक्टर तौसीफ अहमद साहब, हुमा बुखारी साहबा और शहजाद साहब, आप तीनों साहबान का बेइंतहा शुक्रिया। और सामईन हम एक ब्रेक लेंगे जिसके बाद हम अपने इंटरनेशनल मौजूद की जानिब चलेंगे।
क्या ड्रोन हमले रुकेंगे या जारी रहेंगे? दहशतगर्दी ग्लोबल चैलेंज या पाकिस्तान की जंग? आलमी फंडिंग और तजारत के बगैर मईशत कैसे बेहतर होगी?
ویلکم بیک سامعین، اور اب ہم گفتگو کریں گے انٹرنیشنل موضوعات پر جن میں سر فہرست ہے یمن۔ سنگین شاہ صاحب ہمارے ساتھ ہیں لندن سے، کنگز کالج سے۔ شاہ صاحب، یہ بتائیے کہ جو اس وقت صورتحال ہے اور یمن میں ہوتی، جن کو ہوتی باغی کہا جاتا ہے، وہ اس بات پر رضامند ہو گئے ہیں کہ انسانی بنیادوں پر 5 دن کی جنگ بندی وہ کر دیں گے جو منگل کے روز سے شروع ہوگی، اس سے کیا فرق پڑے گا؟ کیا واقعی اس 5 دن کے پیریڈ میں انسانی بنیادوں پر وہاں کے زخمیوں کی، بے گھر لوگوں کی مدد ہو سکے گی، یا یہ کہ یہ صرف ایک سمبولک بات ہوگی؟
5 دن کے سیز فائر کا تعلق ہے، اس کی آفر جو ہے وہ سعودی عرب کی طرف سے آئی ہے۔
جی،
ہوتیز کی طرف سے کوئی ایسی سیز فائر،
ہوتیز نے اس کو ایکسیپٹ کیا ہے؟
ہوتیز نے اس کو پازیٹیو سائن، پازیٹیو ایک مثبت ایک قدم قرار دیا ہے، اور انہوں کے مصر ٹیلی ویژن کے چینل نے یہ کہا ہے کہ وہ کسی بھی مثبت اقدام کو، جو کہ لوگوں کی ان مسائل کو اور یہ جو خون ریزی ہو رہی ہے اس کو کم کرنے کے لیے جو بھی مثبت اقدامات اٹھائے جائیں گے وہ ان کی مدد کریں گے۔ تو جہاں تک اس 5 دن کی سیز فائر کا تعلق ہے، اس کی آفر جو تھی سعودی حکومت کی طرف سے کی گئی ہے، کیونکہ اس کے اوپر یونائیٹڈ نیشنز کی طرف سے بھی نکتہ چینی ہوئی ہے، اور باقی لوگ بھی کہہ رہے ہیں کہ اب تک یمن میں موجود جو اموات ہوئی ہیں، جن کا شمار 1400 کے قریب ہوتا ہے، کہا جاتا ہے کہ ان میں آدھے کے قریب جو ہیں وہ سویلین شہید ہوئے ہیں۔ تو ان کریٹیسزم کی وجہ سے اور اس نکتہ چینی کی وجہ سے سعودی عرب نے 5 دن کا سیز فائر
دیا
ہے۔ جی، اور اس سیز فائر کے دوران کچھ زیادہ فرق نہیں پڑے گا، کیونکہ سیز فائر جو ہے جو سادہ میں، جو جس کو سعودی عرب نے ایک ملٹری زون قرار دیا ہوا ہے، سادہ میں موجود جو لوگ پھنسے ہوئے ہیں، یہ یمن کی نارتھ کی طرف کا علاقہ جو آتا ہے، وہاں پہ موجود لوگوں کو زیادہ سے فائدہ ہوگا۔ وہاں پہ ہسپتالوں میں لوگ موجود ہیں، اور یونائیٹڈ نیشنز کی ایک رپورٹ کے مطابق وہاں پہ کچھ خواتین کی زچگی ہو رہی تھی، جس کے دوران بومنگ کے دوران خواتین کو وہاں سے اس حالت میں وہاں سے بھاگنا پڑا۔ تو ان حالات کو دیکھتے ہوئے سعودی عرب نے یہ آفر کی ہے، اور اس آفر کی بنیادی وجوہات جو ہیں وہ یہ ہیں کہ سعودی عرب نہیں چاہتا کہ وہ ایک ایسے انداز سے دیکھا جائے کہ جس میں لوگ اس کو دیکھیں کہ ایک بے حس اور بے دل طریقے کے ساتھ ملک کے اوپر بمباری کر رہا ہے۔
اچھا، بریگیڈیئر سعد نذیر صاحب ہمارے ساتھ ہیں۔ بریگیڈیئر صاحب، یہ جی اچھا ان کی لائن نہیں مل سکی ہے. اچھا یہ مجھے اور بتائیے آپ جناب سنگین شاہ صاحب کہ کیا جو موجودہ صورتحال ہے اس میں آپ یہ دیکھتے ہیں کہ یہ جو تنازع ہے یمن کا یہ پرولونگ ہوگا یا یہ کہ اس کے کوئی حل نکل سکتا ہے جس کی جانب جایا جا سکتا ہے؟
جہاں تک اس کے لمبے ہونے کا تعلق ہے اس کی دو وجوہات ہیں. اگر کہیں اگر میں آپ کو چھوٹی سی اس میں بہت جلدی چند سیکنڈ میں آپ کو میں بتا دوں کہ اس میں کون کون سی کردار ملوث ہیں. ایک انصار اللہ کے نام پہ گروپ ہے جس کو ہم ہوتیز کے نام سے جانتے ہیں. یہ زیدی شیعہ ہیں اور یہ لوگ جو ہیں حکومت کے خلاف لڑ رہے ہیں. حکومت جو تھی پہلے جو سب سے پہلے سن 2010 اور 2011 کے دوران جو حکومت تھی وہ صالح کی حکومت تھی. صدر پریزیڈنٹ صالح جو تھے وہ انہوں نے اپنی طرف سے حکومت جو تھی ہادی صاحب کو دے دی. اب ہادی صاحب کے پاس کچھ فوج ایسی ہے جو کہ ہادی کی جانب ہے اور کچھ فوج جو ہے وہ ہوتیز کے ساتھ ہیں. اور صالح صاحب جو تھے جو کہ ہادی صاحب سے پہلے صدر تھے وہ بھی ہوتیز کے ساتھ ملے ہوئے ہیں, وہ بھی ان کی حمایت کر رہے ہیں. تو یہ جو ہیں یہ دو گروپ یہ بڑے گروپ ہیں. اس کے ساتھ ساتھ القاعدہ ان عربین پیننسولا جو ہے وہ بھی وہاں پہ موجود ہے جو کہ دونوں گروپوں کے ساتھ لڑ رہی ہے. اور آج کل کہنے سننے میں آ رہا ہے کہ آئی ایس بھی سامنے آ گئی ہے. تو ان حالات میں اگر ہم دیکھیں تو اس صورتحال سے اس وقت تک یہ صورتحال قابو میں نہیں آ سکتی جب تک ایک گروپ مکمل طور پر دوسرے گروپ کو شکست نہ دے دے. اس وقت جس گروپ کا پلہ بھاری ہے وہ ہوتیز, وہ جو ہیں وہ ان کا پلہ یمن کے اندر بھاری ہے. اور وہ اس وقت سارے یمن کو اس لیے کنٹرول میں نہیں لے سکے کہ ہادی صاحب کی حکومت کو سعودی عرب کی طرف سے سپورٹ ملی ہوئی ہے. اور سعودی عرب کی اور جو باقی جو جی سی سی جو گلف کے جو باقی ممالک کے جو آرگنائزیشن ہیں ان کی طرف سے جو بمباری ہو رہی ہے اس کی سپورٹ کی وجہ سے ہادی صاحب کی فوجوں کو مکمل طور پر شکست نہیں دی جا سکی. تو جب تک کسی ایک گروپ کو مکمل طور پر شکست نہیں مل جاتی یا کوئی ایک گروپ مکمل طور پر فاتح قرار نہیں دیا جاتا اس وقت تک کی جنگ بندی نہیں ہو سکتی. نہ ہوتیز کے اندر اتنی طاقت ہے کہ وہ ہادی صاحب کو شکست دے دیں کیونکہ ان کے پاس سعودی سپورٹ ہے, اور نہ ہادی صاحب کے پاس اتنی طاقت ہے کہ وہ ہوتیز کو دوبارہ اپنے
جو یمن کا تنازع ہے اور خاص طور پر سعودی قیادت میں جو وہاں پر بمبارمنٹ ہو رہا ہے اور کئی ملک ان کے ساتھ شامل ہیں اس اتحاد میں, تو کیا پورے ریجن میں ری الائنمنٹ ہو رہا ہے اب وہ ملکوں کے درمیان لائلٹیز کا اور ایک دوسرے کے ساتھ اتحادوں کا؟
جس طریقے سے مڈل ایسٹ کا نقشہ نظر آ رہا ہے اور اس میں ری الائنمنٹ آلموسٹ ہو چکی ہے, اور کیونکہ ایک طرف پر یہ الائنس ہے جو کہ بمباری کر رہا ہے اور باقاعدہ کوالیشن ہے, اور انہوں نے اپنے ایئر فورسز اپنے نیویز اور اپنے لینڈ فورسز سبمٹ کیے ہیں. ظاہر ہے کہ یہ ایک قسم کی رائٹ ونگ کی الائنس ہے, اور دوسری الائنس وہ ہے جو کہ جو ممالک کفار عراق ہوا شام ہوا یا ابھی یمن ہوا, اور تو وہاں پر ایک قسم کی پولرائزیشن ہو گئی ہے, اور وہ پولرائزیشن کے ایک طرف پر ایران ہے دوسری طرف پر یہ الائنس ہے. اور اب یہ جو ہوتیز قبائل ہیں اور جنہوں نے وہاں پر حادی حکومت کا مطلب ہے کہ وہ جو حکومت سے ہٹایا ہے اور ایک قسم کی خانہ جنگی ہے یا اور ایک قسم کی وہاں پر حکومت ہے نہیں, اور دوسری طرف پر یہ کوالیشن ان کو انسٹال کرانا چاہتے ہیں دوبارہ, اور ابھی میرے خیال میں کہ باقاعدہ اس میں انٹرنیشنل کمیونٹی میں جس میں امریکہ کا فہرست ہے وہ بھی شامل ہو چکا ہے, تو اس سے لگتا ہے کہ مڈل ایسٹ کا نقشہ نئے طریقے سے کھینچا جائے گا, اور پہلے جو عرب بہار کی اسپرنگ تھا وہ خزان میں بدل گیا, اب وہ خزان مزید اور دو حصوں میں اس خطے کو بانٹ رہا ہے. اور ایک وہ ہے جس طریقے سے ہونا تو نہیں چاہیے کہ اس کو شیعہ اور سنی کے اس میں پرسپیکٹو میں لیا جائے, اس لیے کہ تعدادات بڑے ہیں, کیونکہ ایک طرف پر آئی ایس ہے تو وہ فیور سنی اور بڑا ایکسٹریم ہے, تو دوسری طرف پر ہوسیز ہے یا وہاں پر شام کی جو حکومت ہے وہ الاوائز کی ہے وہ بھی شیعہ ہے, اور تیسری طرف پر حزب اللہ ہے یہاں پر مالکی کی حکومت جو کہ عراق میں ہے. تو یہ
مالکی کی حکومت تو ختم ہو گئی ہے اب بریگیڈ صاحب, اب مالکی کی حکومت نہیں ہے وہاں پر,
ہاں نہیں میں جی. حکومت نہیں ہے لیکن سی گورنمنٹ کی شیعہ
گورنمنٹ ہے جی.
تو جس کی جی جی اور جس کی وجہ سے اب یہاں پر عراق کے فارموس تین حصے نظر آ رہے ہیں, ایک کرد کا ہوگا, ایک سنیوں کا ہوگا اور ایک شیعہ جو مشرقی ایران ہے مشرق عراق ہے ادھر ہوگا. اور جب شام کی بات کی جاتی ہے تو وہاں پر الوائز مائنارٹی میں وہ حکومت کر رہے ہیں. پھر بحرین کی بات ہوتی ہے تو وہاں پر سنی ہے مائنارٹی میں وہ حکومت کر رہے ہیں. تو یہ اگر اس لائنس پر اس کو ڈیوائڈ کیا گیا اور اس لائنس پر اگر یہ دھورا بھائی جاری رہی تو اس کے بڑے خطرناک نتائج آ سکتے ہیں, اور وہ نتائج جو ہے وہ سارے خطے میں چل سکتے ہیں جس سے ایران پاکستان اور ہمارا بلوچستان اور باقی جو حصہ ہے وہ بھی محفوظ نہیں رہ سکتا.
اچھا
جی. اور یہ میرے خیال میں پاکستان نے اس خطرے کو محسوس کیا تھا اور جس کی وجہ سے واحد کمٹمنٹ یا واضح کمٹمنٹ پاکستان نے نہیں کی ہے, اور جس کی وجہ سے سعودی گورنمنٹ اور باقی جو غلط ممالک ہیں وہ پاکستان سے ناراض بھی ہے. لیکن دوسری طرف پر ایران کو بھی دیکھا جائے تو اس کو بھی ایک ایسی پالیسی اختیار کرنی چاہیے جس کی وجہ سے باہر کے ملکوں کو ظاہر ہے کہ مسلمان آپس میں لڑیں گے تو وہ کمزور ہو جائیں گے, اور جب کمزور ہو جائیں گے تو باہر
جی بالکل آپ نے درست فرمایا.
اچھا خود کو موقع ملے گا.
اچھا سنگین شاہ صاحب جی, جی سنگین شاہ صاحب ایک بات یہ بتائیے کہ جو اس وقت تو بگ پاورس ہیں خاص طور پر ویسٹرن پاورس, وہ کیا رول پلے کر سکتی ہیں اور انہیں کیا رول پلے کرنا چاہیے, ذرا اختصار کے ساتھ بتائیے پلیز.
جہاں تک بڑی طاقتیں ہیں مثال کے طور پر امریکہ ہو گئی, یورپین یونین ہو گئی اور نیٹو وغیرہ ہو گئی, یہ جو کردار ادا کر سکتی ہیں وہ ان کا کردار ہمیشہ یہ ہوگا کہ وہ اپنے مفادات کو پروٹیکٹ کریں گے. ان کے جو اپنے مفادات ہیں وہ اپنے ملک میں امن,
ظاہر ہے یہ تو نیچرل بات ہے کہ ہر ملک جو ہے اپنے مفادات کو اپنے مفادات کو پریفر کرتا ہے. بالکل
کے لیے وہ پھر جو ہوں گے یا سعودیوں کی حمایت کریں گے اور دوسرے ایسی گروپوں کی حمایت کریں گے کہ جو ہو سکے. میرا خیال نہیں ہے کہ مغرب جو ہے وہ مسلمانوں کے تنازع میں یونی لیٹرل ہو سکتا ہے, کیونکہ وہ ایک فریق نہیں ہے اس تنازع کا, اندرونی فریق نہیں. بیرونی فریق تو ہے مگر اندرونی فریق نہیں ہے. مسلمان ممالک کو خود اپنے اندر ایک ایسی تنظیم بنانی ہوگی کہ جس تنظیم کو ایک یونی لیٹرل ڈیسیجن بنا سکے, اور اس تنظیم میں یہ طاقت بھی ہو کہ وہ ڈیسیجن جو ہے پھر امپلیمنٹ بھی کر سکے.
لیکن تنظیمیں تو آلریڈی موجود ہیں, عرب لیگ ہے,
طاقت نہیں ہے اپنی ڈیسیجن کو,
لیکن وہ اس پہ عمل درآمد نہیں کرا سکتے. جی
بالکل, جب تک کسی کے منہ میں دانت نہ ہوں وہ کچھ کھا نہیں سکتا. یہ جو تنظیمیں ہیں جب تک ان کے پاس طاقت نہ ہو, سینکشنز نہ کر سکیں, اکنامک سینکشنز نہ لگا سکیں, فوجی دستے نہ رکھ سکیں اپنے پاس جو کہ کسی
نتائج برآمد نہیں ہو سکتے,
اس وقت تک یہ مسائل حل نہیں ہوں گے.
اچھا
امریکہ کی طرف سے جو بھی آئے گا اس کے اور جس کی بھی وہ امداد کرے گا اس کا فائدہ پھر القاعدہ وغیرہ کو ہوگا, کیونکہ وہ پھر جا کر دوسرے گروپ کے ساتھ شامل ہو جائیں گے اور کہیں گے کہ آپ لوگوں کو عیسائیوں نے اور یہودیوں نے آپ کے اوپر حملہ کیا اور ہم آپ کی مدد کرنے کے لیے.
یہ بتائیے بریگیڈیئر سعد نذیر صاحب کے جس کو تنظیم کی جانب اشارہ کیا سنگین شاہ صاحب نے کہ جس کے پاس قوت بھی ہو, کیا آپ کسی ایسی تنظیم کے وجود کا امکان دیکھ رہے ہیں آئندہ چند برسوں میں مسلمانوں کے درمیان؟
یہ ہائپوتھیٹیکلی ایک وش تو ہو سکتا ہے, لیکن جہاں تک مسلمان ممالک کا تعلق ہے وہ ایسی تو موجود ہے, اس میں کوئی جان نہیں ہے. اسی طرح گلف ممالک کا اپنا ایک جی سی سی ہے, اس میں بھی اتنی جان نہیں ہے, اور مسلمان اس طریقے سے پکے ہوئے ہیں اور کچھ یہ تقریباً پچھلے دو دہائیوں سے اور یہ تو کافی پریشانی میں آ چکے ہیں, اور ان کی جو افرادی قوت ہے, ان کی جو فوجی قوت ہے, ان کے جو باقی مسائل ہے, اقتصادی قوت ہے, وہ رفتہ رفتہ پارا پارا ہوتا جا رہا ہے اور وہ اس طریقے سے خرچ ہو رہا ہے جس کی وجہ سے کوئی ترقی بھی نہیں کر رہے ہیں اور نہ آگے بڑھ رہے ہیں, بلکہ آپ کا بچیت الشار میں مبتلا ہے. دوسرا جو بڑے مجھے بڑا خطرہ نظر آ رہا ہے وہ یہ ہے کہ نان اسٹیٹ ایکٹر کا ہے, اور وہ نان اسٹیٹ ایکٹر مختلف قبیلوں کی شکل میں ہو سکتے ہیں اور ایتھنک سلسلے میں ہو سکتے ہیں, سیکٹیرین اس میں ہو سکتے ہیں,
جیسے ابھی سنگین شاہ صاحب نے بھی اشارہ کیا تھا اس جانب. جی
جی جی, اور جس کی وجہ سے بہت زیادہ یہ جو ممالک کے رجیم چینج کا جو پہلے ایک کام امریکہ استعمال کرتا تھا وہ یہ انانسٹرکچر آف ریجیم چینج کے لیے استعمال ہوں گے. اور اس کی طرف میرے خیال میں کہ ابھی جو بڑے ممالک ہیں وہ اس کارڈ کو زیادہ استعمال کر رہے ہیں, اس لیے کہ ان کو اپنی فورسز سمٹ نہیں کرنی پڑتی. اور یہ میرے خیال میں کہ مغرب مفادات یا بڑے ممالک جو ہے ان کے مفاد میں ہے. یہ اور اس سے وہ پہلے کہا گیا تھا کہ مڈل ایسٹ کا ایک نیا نقشہ سینچا جائے گا, اور اس کے لیے ایک نریٹو تیار کی گئی تھی میرے خیال میں کم دہی پر آئی تھی 2006 میں, اور وہ یہ تھی کہ کریٹو ڈسٹرکشن. وہ شاید وہ کریٹو ڈسٹرکشن اس کی طرف بات جا رہی ہو کہ ایک ایسا سیٹ اپ لایا جائے جو کہ پرانے سیٹ اپ کو بالکل میلانیٹ کر دے اور ایک نیا سیٹ اپ, اور وہ مطلب ہے کہ بالکنائزیشن اس خطے کی ہو سکتی ہے.
اچھا,
تو وہ دائرے کی اس کے ساتھ خون خرابہ بھی ہوگا, اور اس کے ساتھ جب حصے بکھرے ہوں گے تو ہیومن ٹریجڈی بھی ہوگی, اور اس کی وجہ سے باقی ممالک میں اور جو ذرائع ہیں خصوصاً تیل کے اس کے ڈیولپ پر بھی اثر پڑے گا.
اور ضروری ہے کہ ہوش میں آ جایا جائے پہلے سے. جی اچھا, یہ
بڑے ممالک جو چین ہے, روس ہے, امریکہ ہے, برطانیہ, فرانس ہے, اور وہ بھی اس دائرے اپنے انٹرسٹ کے لیے اپنے اپنے حصے بول یا اپنے اپنے جو قانونی تو میں نہیں کہوں گا لیکن نیو امپیریلزم آ جائے گا.
اچھا, اب تھوڑا سا ہم ٹاپک چینج کرتے ہیں. سنگین شاہ صاحب, یہ بتائیے کہ برطانیہ میں انتخابات ہو گئے ہیں اور ڈیوڈ کیمرون صاحب پھر برسر اقتدار آ گئے ہیں, کیا اس کا مطلب یہ ہے کہ کوئی پالیسیز میں بالکل تبدیلی نہیں ہوگی؟ برٹش لوگوں کو, برٹش گورنمنٹ کے اتحادیوں کو, دوسرے ملکوں کو سیم اسٹیٹس پہ رہنا ہوگا, یا یہ کہ کچھ تبدیلیوں کے آپ چانسز دیکھتے ہیں نئے معروضی حالات میں؟
جہاں تک برطانیہ میں الیکشن کا تعلق ہے, ابھی الیکشن ہو چکا ہے اور ایک پارٹی جو ہے جس کو برطانیہ کی کنزرویٹو پارٹی کہا جاتا ہے, وہ ایک واضح برتری کے ساتھ حکومت بنانے کے کام میں مصروف ہے. اس سے پہلے کی جو حکومت تھی وہ کوالیشن کی حکومت تھی جس میں کنزرویٹو پارٹی تھی اور اس کے ساتھ ساتھ لبرل ڈیموکریٹس شامل تھے. لبرل ڈیموکریٹس جو ہیں اگر ہم ان کو اپنی پولیٹیکل اصطلاح میں کہیں تو وہ لیفٹ کی طرف سے ہیں, وہ لیفٹ سائڈ لیفٹ ٹو سینٹر پالیٹکس ہے ان کی. کنزرویٹو جو ہیں وہ لیفٹ ٹو رائٹ ان کی پالیٹکس ہے. جب یہ دونوں کوالیشن میں آئے آپس میں تو انہوں نے لب ڈیمز نے کنزرویٹو کی پالیسیز کے اوپر نکتہ چینی کی اور ان کو ایک انہوں نے کہا کہ ہم کنزرویٹو کی پالیسیز کو بیلنس کریں گے, ہم لیفٹ سے ہیں وہ رائٹ سے ہیں اور ہم دونوں پھر بیلنس پالیسیز بنائیں گے. اب کی جو حکومت آئی ہے اس حکومت میں کنزرویٹو جو ہیں وہ واحد پارٹی شامل ہے, اس کے ساتھ کوئی اور کوالیشن نہیں ہے, تو اس لیے ان کی پالیسیز بدلیں گی اور نئی پالیسی جو وہ بنائیں گے ان کو کسی اور پارٹی اور کسی اور پارٹی کے منشور کو جواب دہ ہونا نہیں ہوگا. تو اس وقت ہم یہ واضح طور پہ یہ توقع کر سکتے ہیں کہ برطانیہ کی پالیسیز مختلف ہوں گی اور وہ جو پالیسیز بنائیں گے وہ ایک کنزرویٹو پارٹی کی رائٹ ٹو دا سینٹر کی سوچ سے وہ پالیسیز بنائیں گی. جہاں تک اس وقت برطانیہ کی الیکشن کا تعلق تھا, اس الیکشن میں جو سب سے واضح اور سب سے اہمیت والے سوالات تھے وہ فورن پالیسی سے ریلیٹڈ نہیں تھے, وہ سوالات جو تھے ملک کی اندرونی پالیسی سے ریلیٹڈ تھے. اسپیشلی جو کہ اب یہ اکنامک بحران گزرا ہے, اس سے نکلنے کی کیا وہ طریقہ کار حکومت اختیار کرے گی, ملک میں جو نیشنل ہیلتھ سروس ہے, تعلیم ہے, اور ان چیزوں کے متعلق جو سوالات تھے وہ زیادہ اہم تھے اور یہ حکومت جو ہوگی وہ ان کے اوپر زیادہ توجہ دے گی. جہاں تک فورن پالیسی کا تعلق ہے وہ فورن پالیسی میں اتنی زیادہ تو اس میں اختلاف نہیں آئے گا, مگر جب اگر اس میں اختلاف ہوگا بھی تو وہ ایک زیادہ سینٹر ٹو رائٹ کی طرف سوچ رکھنے والی پارٹی.
بہت شکریہ, اب ہم وی آر رننگ آؤٹ آف ٹائم, اب ہم اجازت چاہیں گے. سنگین شاہ صاحب, بریگیڈیئر سعد نذیر صاحب, آپ دونوں صاحبان کا بہت شکریہ. ہمارے آج کے پروگرام کے پروڈیوسر تھے ارسلان, آپ اپنے میزبان قمر عباس جعفری کو اجازت دیجیے. خدا حافظ.
اس پروگرام میں جو نقطہائے نظر پیش کیے گئے وہ خالصتاً ہمارے مہمان شرکا کے تھے, اور وہ وائس آف امریکہ کے موقف یا امریکی حکومت کی پالیسی کی نمائندگی نہیں کرتے.
facebook.com/VOA Urdu یا twitter.com/UrduVOA. ہم سے رابطہ کیجیے UrduVOA.com پر. واٹس اپ پاکستان, کیا سین ہے پاکستان, UrduVOA.com.